नमस्कार, रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। दैनिक पत्र पत्रिकाको प्रस्तुति कार्यक्रम अखबारका साथ उपस्थित भएको छु म यशोदा अधिकारी। आज मिति 2078 साल भदौ 4 गते शुक्रबार, तदनुसार सन् 2021 अगस्त 20 तारीक नेपाल सम्बत 1141। सत्ता गठबन्धन दलहरूबीच छलफल भएको छ। छलफलपछि छिट्टै सरकारलाई पूर्णता दिने जनाइएको छ। नेपालमा पूर्ण खोप लगाउने अनुपात भारतमा भन्दा बढ़िरहेको खुलेको छ। टोकियोमा हुने ओलम्पिकमा भाग लिन जाने खेलाड़ीलाई विदाई। आजका दैनिक पत्र पत्रिकाले यिनै प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। गोर्खापत्र दैनिकले शीर्ष नेताहरूबीच छलफल, सरकारले छिट्टै पूर्णता पाउने शीर्षकमा मुख्य खबर लेखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारलाई छिट्टै पूर्णता दिने विषयमा शीर्ष नेताहरूबीच बिहिबार छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बीच छलफल भएको हो। शीर्ष नेताहरूबीच अध्यादेश जारी भएपछिको विकसित राजनीतिक घटनाक्रम र नेता नेपाल समूहको सहभागिताको सहितको मन्त्री परिषद विस्तारका सम्बन्धमा छलफल भएको छ। प्रस्तावित पार्टी दर्ता भइसकेपछि नेपाल समूह पनि सरकारमा सहभागी हुने सम्भावना रहेको छ। प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले शीर्ष नेताहरूबीचको करिब एक घण्टा लामो छलफलमा मुलुकमा विकसित तथा सामयिक राजनीतिक घटनाक्रम र सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिनुभयो। कांग्रेस माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल खनाल समूहको समर्थनमा असार 28 गते गठित वर्तमान सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहित तीनजना र माओवादी केन्द्रबाट दुई मन्त्री गरी 6 सदस्यीय मन्त्री परिषद रहेको छ। सरकार गठन भएको महिना दिन पूरा भएको छ। सरकार विस्तारमा भएको ढिलाइसँगै लक्ष्य तथा योजना अनुसारका कामले गति लिन नसकेको सम्बन्ध अधिकारी बताउँछन्। सरकारलाई पूर्णता दिन अब ढिलाइ गर्न नहुने सुझाव कांग्रेस नेता रमेश लेखकको छ। कोविड 19 संक्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनसँगै सरकारले प्रत्येक नागरिकलाई खोप अनिवार्य अभियानकै रूपमा सञ्चालन गरेको छ। त्यस्तै मुलुकको आर्थिक क्षेत्रलाई गतिशील र चलायमान बनाउन जारी निषेधाज्ञालाई थप कडा गर्ने रणनीतिमा पनि परिवर्तन भएको छ। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले माधव नेपालको नयाँ दललाई शनाखत गरेसँगै सरकार विस्तार हुने बताउनु भएको छ। समाजवादी केन्द्रले बिहिबार आयोजना गरेको 21 शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री देउवालाई शेरबहादुर देउवा, माधव कुमार नेपाल र आफूबीच यसबारे छलफल भएको बताउनुभयो। नयाँ पार्टीको शनाखत हुने बित्तिकै मन्त्री परिषद विस्तार गर्ने सहमति भएको प्रचण्डले बताउनुभयो। जति छिटो शनाखत हुने त्यति नै छिटो मन्त्री परिषद विस्तार हुने प्रचण्डले दावी गर्नुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा मुख्य खबर लेखेको छ। थकाउँदै युवा नेता शीर्षक दिएर कान्तिपुर दैनिकले मुख्य खबर लेखेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो शक्ति बलियो बनाउने रणनीतिमा जुटेका छन्। माधव पक्षका भनिएका नेताहरू भने तटस्थ बसेर दुवैतर्फ दबाव बढ़ाइरहेका छन्। यसअघि नेपाल पक्षमै रहे पनि विभाजनमा साथ नदिएका भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, अरूण नेपाल, सुरेन्द्र मानन्दर, ठाकुर गैरे, ममता गिरी, जीवन खिमिरे, एगेरे सुनवार, रचना खड्का, झपट रावल, नीरज आचार्य लगायत दोस्रो पुस्ताका नेता एकताका लागि भन्दै दुवैतिर खुलेका छैनन्। अमृत बोहरा, युवराज गेवाली, अष्टलक्ष्मी साके, रघुजी पन्त, भीम आचार्य, परशुराम मेघी गुरूङ, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, टंक कार्की, केदार न्यौपाने, धर्मराज निरौला, पवित्रा निरौला खरेल, राजबहादुर बुढा पनि तटस्थ नै रहेका छन्। बिहिबार रातिसम्म बैठक बसेका उनीहरूले कार्यवाही फिर्ता लिन ओली र दल दर्ता प्रक्रियाबाट अलग हुन नेपाललाई आग्रह गरेका छन्। पार्टीलाई विभाजनबाट बचाउन पार्टी अध्यक्षका तर्फबाट 10 बुधे सहमति तत्काल कार्यान्वयन गर्न र अलग पार्टी दर्ताको प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हार्दिक आग्रह गर्दछौ स्थायी कमिटिका 9 नेताले बैठकपछि जारी विज्ञप्तिमा भनेका छन्। उपाध्यक्ष गेवालीले नेपालमै रहेर ओली विरूद्ध संघर्ष गर्ने बताए। हामी एकताको पक्षमा छौं, एमालेभित्र भएका गलत चिन्तन व्यवहारको विरोध गर्छौ। उनले कान्तिपुरसँग भने पार्टीभित्रै बसेर संघर्ष गरेर अघि जान्छौ। उनले एमाले ओलीको दया र कृपाबाट चले नभई विधि र पद्धतिबाट अघि बढ़ने बताए। फकाउँदै शीर्ष नेता थकाउँदै युवा नेता शीर्षकमा कान्तिपुर दैनिकले खबर लेखेको छ। एमालेभित्रको विवादलाई अन्नपूर्ण पोस्ट दैनिकले पनि अग्रपृष्ठमा खबर लेखेको छ। एमालेका 14 सांसदको पद लुकामारी शीर्षकमा माधव नेपाल सहित 14 सांसदलाई कार्यवाही गरेर एमाले भदौ 1 मा सभामुख अग्नि सापकोटालाई पत्र पठाए, तर नेपाल सहित उनी पछिदर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए। अब आयोगले पहिले निर्णय गर्छ कि सभामुख सापकोटाले कार्यवाही प्रक्रिया अघि बढ़ाउँछन् भन्ने चासोको विषय रहेको छ। सभामुख सापकोटाले एमालेको पत्र अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाए ती 14 जनाको पद जान्छ, तर सभामुखले आलटाल गरेर त्यसअघि नै आयोगले नेपाल पक्षको दललाई मान्यता दिए सबैको पद सुरक्षित हुनेछ। 14 सांसदको कार्यवाही प्रक्रियाले राष्ट्रिय राजनीति र संसदीय अंकगणितमा भिन्न अवस्था ल्याउने निश्चित छ, अन्नपूर्णले खबर लेखेको छ। त्यस्तै गरी नागरिकले नेपाललाई निर्णय सच्याउन दबाव शीर्षकमा सोही प्रसंगलाई खबर लेखेको छ। कोही व्यक्ति चोटिटोटिए ओलीको भनाई उद्धृत गर्दै खबरमा लेखिएको छ। वरिष्ठ नेता नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले अध्यक्ष ओलीले पार्टी विभाजन नभई चोटिएको बताएका छन्। भक्तपुरमा बिहिबार आयोजित एक कार्यक्रममा ओलीले केही व्यक्ति चोटिएर गएको बताए। नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको बताउँदै ओलीले नेपालको कार्यकालमा एमाले सड़क र संसद दुवै मोर्चामा खुम्चिएको दावी गरे। नेपाल पार्टीको नेतृत्वमा रहँदा होस् वा सरकारको नेतृत्वमा रहँदा पार्टीलाई सिज्याउने भूमिकामा केन्द्रित रहेको ओलीले दावी गरे। माधव र महन्तको दल दर्ता फास्ट ट्र्याक शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर लेखेको छ। माधव नेपाल र महन्त ठाकुरले दल दर्ताका लागि दिएको निवेदनलाई निर्वाचन आयोगले फास्ट ट्र्याकमा टुंग्याउने भएको छ। आयोगले भनेको समयमा निवेदक पक्षले आवश्यक कागजात र प्रक्रिया पुर्याएको खण्डमा 8-10 दिनभित्र दल यो प्रक्रिया टुंग्याइने जनाइएको छ, नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ। श्रोता तपाईँ यतिखेर रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब केही बेर विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने।
*14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी प्रसंग। वामदेवको साथ माधव नेपाललाई शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले उपाध्यक्ष वामदेव गौतमले माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले समाजवादी पार्टीमा सहभागी हुने बताएका छन्। गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बिहिबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउत ले बताए। नेता गौतमले भर्चुअल बैठकमा अब नेपाल पक्षमा लागेर वामपन्थी बीचको एकता आफ्नो नेतृत्वमा गर्ने बताएका छन्। अबको 1.5 वर्षमा एमाले बाहेकको वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने दावी गौतमले गरेका छन्। आफू केपी ओलीतर्फ गएको तर उनले कुनै जिम्मेवारी नै नदिएको आरोप उनले लगाए। माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा म सबैभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस्, उहाँले दिनुहुन्छ भन्ने मलाई विश्वास छ। गौतमले भने, केपी ओलीतिर गए नि, केपी ओलीले त जिम्मै दिएनन्, मैले जिम्मेवारी मागेको थिएँ, तर माधव नेपालतिर गएपछि दिनुहुन्छ। बैठकमा सहभागी मध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए। वामदेवको साथ माधव नेपाललाई शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। छ 96,300 किलो अखाद्य घिउ भान्सा भान्सामा शीर्षकमा अन्नपूर्ण पोस्टले मुख्य खबर लेखेको छ। अनुगमन टोलीले दुग्ध विकास संस्थानको भण्डारण गृहमा 96,300 किलो बटर म्याद नागेको फेला पारेको थियो, तर अखाद्य भनिएको त्यही मखन घिउ बनाई बजारमा पठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ। जसमा अनुगमनकै बेला जफत गरी नष्ट नगर्ने काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पनि उत्तिकै जिम्मेवार रहेको देखिएको छ। काठमाडौँ महानगरपालिकाको टोलीले गत असोज 26 गते दुग्ध विकास संस्थानको भण्डारण गृहमा 96,300 किलो मखन म्याद नागेको फेला पार्यो। त्यसको भोलिपल्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले पनि अनुगमन गर्दा उक्त बटर म्याद नागेकै ठहर गरी रोका गर्यो। त्यसलाई प्रयोग तथा बिक्री वितरण नगर्न डीडीसीको काठमाडौँ दुग्ध विकास वितरण आयोजनालाई निर्देशन दियो, तर त्यसको केही समयपछि खोजबिन गर्दा फेला परेन। बरू कार्यवाही प्रक्रियाको टुङ्गो नलाग्दै घिउ बनाएर उपभोक्ताको घर घरमा पठाइसकिएको पाइयो। उपभोक्तालाई प्रति किलो 50 रूपियाँ छुट दिई 850 रूपियाँमा बिक्री गरेको खुले छ। विक्रेताले प्रति किलो 5% पाएका छन्। डीडीसीले यो घटना नियमनकारी निकायको निर्देशनको धज्जी त उडायो नै जनस्वास्थ्यसँग पनि खेलवाड गरेको पाइएको छ। त्यसमा नियमनकारी निकाय काठमाडौँ महानगरपालिका र विभाग पनि उत्तिकै जिम्मेवार देखिन्छन्। अखाद्य अवस्थामा भेटिएको वस्तु बरामद गर्नुपर्थ्यो, तर विश्वासमा त्यतिकै छाडिदिए। ती दुवै निकायले नष्ट गरेको उक्त बटर घिउ बनेर तपाईँ हाम्रो भान्सामा आइपुग्ने थिएन यदि कार्यवाही गरेको थियो भने। 96,300 किलो अखाद्य घिउ भान्सा भान्सामा शीर्षक दिएर अन्नपूर्ण पोस्टले मुख्य खबर लेखेको छ। नेपाल एकीकृत व्यापार रणनीतिले परिचालन गरेको कृषिजन्य वस्तुको निर्यात बढ़ाउनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एनटीआईएस भित्र परेका कृषिजन्य वस्तुको उत्पादनसँगै निर्यात प्रवर्धनका लागि विशेष कार्यक्रम सञ्चालनको तयारी अगाडि बढ़ाएको हो। एनटीआईएस भित्र परेका चिया पश्मिना अलैंचीको उत्पादन बढ़ाई अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ़ाउनका लागि रणनीति तयार गर्न लागि हो। मन्त्रालयका सचिव दिनेश भट्टराईले अलैंची चिया र पश्मिनाको उत्पादन बढ़ाउनका लागि छुट्टा छुट्टै रणनीति तयार गर्न लागि जानकारी दिए। स्वदेशी वस्तुको निर्यात बढ़ाउनका लागि उत्पादनसँगै बजारीकरणमा जोड़ दिन लागि उनको भनाइ छ। तीन वस्तुको उत्पादनसँगै निर्यात प्रवर्धन कार्यक्रम शीर्षकमा कारोबार दैनिकले मुख्य खबर लेखेको छ। हजार नेपालीले काबुल छाडे 300 स्वदेश पुगे 700 बाटोमा शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। अफगानिस्तान स्थित विभिन्न राजदूतावासको सुरक्षामा खटिएका अधिकांश नेपाली नागरिकले बिहिबारसम्म काबुल छाडेका छन्। काबुल स्थित अमेरिका क्यानाडा अस्ट्रेलिया जापान जर्मनी राजदूतावासमा कार्यरत नेपालीलाई काबुलबाट दोहा तास्कन्द अलमाटी साइप्रस दुबई कुवेत र लन्डन पुर्याइएको छ। लन्डनमा रहेका नेपालीहरू क्वारेन्टीनमा छन् भने पारगमनमा रहेका नेपालीहरू क्रमशः स्वदेश फर्किनेछन्। काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिशन र युनिसेफमा कार्यरत करिब 470 बाहेक ग्रीन जोनमा कार्यरत करिब 1,000 नेपाली नागरिकले काबुल छाडिसक्नु भएको छ। उहाँहरू स्वदेश आउने क्रममा विभिन्न मुलुकमा हुनुहुन्छ। दिल्ली स्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भनेका छन्। हजार नेपालीले काबुल छाडे 300 स्वदेश पुगे 700 बाटोमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर लेखेको छ। नेपालमा कोविड 19 विरूद्धको पूर्ण डोज खोप लगाउनेको अनुपात भारतमा भन्दा बढ़ी देखिएको छ। नेपालमा हरेक 100 मध्ये झण्डै 16 जनाले पूर्ण खोप डोज लिएका छन्। भारतमा भने हरेक 100 जनामा पूर्ण डोज लिनेको संख्या करिब 9 जना छ। एक डोज लगाउने भने नेपालको दाँजोमा भारत करिब दोब्बर छन्। विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एसिया कार्यालयका अनुसार भारतमा पूर्ण डोज खोप लगाएकाहरू 100मा 8.79 जना छन्। दुवै देशमा खोप सुनिश्चितता उस्तै देखिएकाले भारतमा देखिन सक्ने तेस्रो लहरभन्दा नेपालको अवस्था फरक नहुने विज्ञहरूले आकलन गरेका छन्। खोप कार्यक्रमलाई द्रुत गतिमा विस्तार गरी भारतलाई पछ्याउनुको विकल्प छैन। कोरोना खोप समन्वय समितिका सदस्य डाक्टर जीडी ठाकुरले भने सरकारले दशैं तिहारसम्म कम्तीमा 1/3 जनसंख्यालाई पहिलो डोज सुनिश्चित गरे सम्भावित तेस्रो लहरबाट बच्न सकिन्छ। सरकारले असोजसम्म 18 वर्षमाथिका लक्षित जनसंख्याको 1/3 र चैतसम्म 12 वर्षमाथिको सम्पूर्ण जनसंख्यालाई खोप लगाउने रणनीति दिन लिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार 18 वर्ष माथिका एक तिहाई जनसंख्या अर्थात 2,17,00,000 लक्षित समूह मध्ये बिहिबारसम्म 28.28% एक डोज खोप लगाएका छन्। पूर्ण खोप लगाउने अनुपात भारत भन्दा नेपाल बढी शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। अब आजका पत्र पत्रिकाले सम्पादकीयमा उठाएका केही विषय बाध्यताको उपज शीर्षकमा गोर्खापत्रले सम्पादकीय लेखेको छ। बुधबार राजनीतिक दल सम्बन्धी 2073 संशोधन गर्न बनेको अध्यादेश 2078 जारी भयो। अध्यादेशले दल विभाजनको प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलका 20% सदस्यबाट नयाँ दल दर्ता गर्न पाउने सुविधा भएको छ। अध्यादेश जारी हुनासाथ बुधबार नै दुईवटा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसकेका छन्। बाध्यताको उपज शीर्षक दिएर गोर्खापत्रले सम्पादकीय लेखेको छ। दल विभाजनको विडम्बना शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। नेकपा एमालेको वरिष्ठ नेता रहेका माधव कुमार नेपाल र उनी पक्षका समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ता गर्ने जानकारी गराएको घटनासँगै कैयौं विचारणीय प्रश्न उब्जिएका छन्। बुधबार नै जसपाबाट पनि महन्त ठाकुर पक्षले पनि जसपा लोकतान्त्रिक बनाउने जानकारी आयोगलाई दिएको छ। राष्ट्रपतिबाट बुधबार जारी दल सम्बन्धी अध्यादेश अनुसार नियमावली निर्माण गरेर आयोगले यी दुवै पार्टीको फूटलाई औपचारिकता दिने बताएको छ। सरकारले दल विभाजन गर्न हदैसम्म लचिलो अध्यादेश ल्याएकै ले फेरि दल विभाजनको सिलसिला शुरू भएको हो। दल टुक्रा टुक्रा पछाडि सम्बन्ध पक्षका आफ्ना तर्क होलान्, तर यसबाट मुलुक निर्माणका निम्ति बलिया राजनीतिक दलहरूको संवैधानिक परिकल्पनामाथि भने सरासर कुठाराघात भएको छ। कान्तिपुरले सम्पादकीयमा लेखेको छ। चिया चिन्तन शीर्षकमा नागरिकले सम्पादकीय लेखेको छ। मुलुकको पूर्वी भूभाग चिया खेतीका लागि उर्वर भूमि हो। यो क्षेत्रमा अर्ग्यानिक चिया उत्पादन गर्न सके विदेशी मुलुकमा निर्यात गरेर अर्बौं डलर आमदामी गर्न सकिने सम्भावना छ। उद्योगी व्यवसायी र चिया मजदूरबीच सधैँ हुने झगडा र सरकारी योजना एवं अनुगमन अभावमा चिया निर्यातको सम्भावना त्यसै तुइएर गएको छ। अर्बौं अमेरिकी डलर बराबर चिया निर्यात गर्न सकिनेमा अहिले करोड़मा सीमित हुन पुगेको छ। छिमेकी मुलुक र भारतले हाम्रो जस्तो हावापानीमा उत्पादन भएको चियालाई ब्रान्डिङ गरी संसारभर पुर्याएको छ। हामी भने सधैँ एक पक्षले अर्कोलाई दोष दिएर दिन गुजारा गरिरहेका छौं। चिया चिन्तन शीर्षकमा नागरिकले सम्पादकीय लेखेको छ। एसिडको घाउमा मलम लागेन भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ। नेपालमा एसिड अर्थात तेजाब आक्रमणका घटना केलाउँदा अवस्था उद्वेग लाग्दो छ। सम्बन्धमा सामान्य मनमुटाव र रिसाको आवेगमै कारण अपराध भएका छन्। यसबाट पुरूषभन्दा महिला बढी पीड़ित छन्। एसिडको शारीरिक मनोवैज्ञानिक र सामाजिक मानसिक असर महिलाले जीवनभर भोगिरहनुपर्छ। जुन पीड़ा लेखेर भनेर सकिँदैन। जीवन कष्टकर बन्छ। कानूनी बाटो मजबूत नहुँदा पीड़ितले वर्षौंदेखि न्याय नपाएका उदाहरण समाजमा धेरै भेटिन्छन्। आक्रमणपछि उपचार गराउन अझै समस्या छ। एकपटकको उपचारले मात्र नहुने भएकाले वर्षौंसम्म करोड़ौं खर्चिनुपर्ने बाध्यता त छ नै, आर्थिक संकट पनि उत्तिकै पर्छ। पीड़कलाई सजाय र पीड़ितलाई क्षतिपूर्ति समयमा नहुँदा पर्ने मानसिक असरको लेखाजोखा नै छैन। समाजमा पनि उच्च शिर बनाएर हिँड्न गाह्रो महसुस पीड़ितले गरिरहेका छन्। एसिडको घाउमा मलम लागेन शीर्षकमा अन्नपूर्णले सम्पादकीय लेखेको छ। उत्पादनमुखी अर्थतन्त्र बनाउने सरकारी नीति शीर्षक दिएर कारोबारले सम्पादकीय लेखेको छ। नेपालमा औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदा रहँदै पनि पछिल्ला वर्षहरूमा यस क्षेत्रले रोजगारीको अवसर सिर्जना, गरीबी न्यूनीकरण र निर्यातमा आशातीत उपलब्धि हासिल गर्न सकेन। आर्थिक वर्ष 2056-57 कुल गृहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान 16% भएकोमा आर्थिक वर्ष 77-78 घटेर 13.8% झरेको छ। साथै दुई दशक अघि कुल गृहस्थ उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान 15% रहेकामा हाल उत्पादनमूलक उद्योगको योगदान 5.1% झरेको छ। उत्पादनमुखी अर्थतन्त्र बनाउने सरकारी नीति भन्दै कारोबारले सम्पादकीय लेखेको छ। महानगरको फोहोर हटाउ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेखेको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्र फोहोरको डंगुरले भरिन थालेपछि महानगरवासी निकै चिन्तित हुन थालेका छन्। महानगरपालिकाले समयमा फोहोर नउठाइदिँदा आधा महिनासम्म थुप्रिएको फोहोरबाट निस्किएको दुर्गन्धले अर्को महामारी निम्त्याउने त होइन भन्ने त्रासादी उत्पन्न भएको छ। मनसून फेरि सक्रिय हुँदा परेको पानी र हिलम्मे सड़कका कारण महानगरपालिकामा डुङडुङ्की गनाउन थालेको छ। उता निरन्तर झरी र हिलोका कारण फोहोर लैजाने सड़क अस्तव्यस्त भएकाले नुवाकोटको ओखरपौवा सिस्टोल स्थित ल्याण्डफिल साइडमा गाड़ी जान सक्ने अवस्था छैन। महानगरपालिकाले यही कारण देखाएर काठमाडौँको फोहोर बाहिर नलैजाँदा काठमाडौँवासी टोल टोल र घर घरमै फोहोर थुपार्न बाध्य छन्। महानगरको फोहोर हटाओ शीर्षकमा राजधानीले सम्पादकीय लेखेको छ। कोरोना महामारी शुरू भएपछि डेढ़ वर्षदेखि कोरिया जान नपाएका 11,000 कामदार अब जान पाउने भएका छन्। गत वर्ष नेपालमा लकडाउन शुरू भएपछि अहिलेसम्म पनि कामदारहरू कोरिया जान पाएका थिएनन्। नेपाल सरकार र कोरिया सरकार बीच सीधा उडानबाट कामदार पठाउने, कोरिया पुगेर 14 दिन क्वारेन्टीनमा बस्नुपर्ने र क्वारेन्टीन तथा बीमा शुल्क समेत कामदार स्वयंले बेहोर्ने विषयमा सहमति भएको छ। ती तीनवटै शर्त कोरिया सरकारले राखेका कारण लामो समयदेखि कामदार जान नपाएका थिएनन्। यी शर्त पूरा गर्ने सहमति भएका कारण अब कामदार जान पाउनेछन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाड़ीले भने, डेढ़ वर्षदेखि रोकिएका 11,000 कामदार कोरिया जान पाउने तर 2.5 लाख थप खर्च लाग्ने शीर्षकमा नयाँ पत्रिका दैनिकले अर्थ पृष्ठमा खबर लेखेको छ। तेक्वान्दो टोलीलाई लोकतान्त्रिकको विदाई शीर्षकमा गोर्खापत्रले खेलकुद पृष्ठमा खबर लेखेको छ। मित्र राष्ट्र जापानको टोकियो शहरमा आयोजना हुने पारा ओलम्पिक 2020 सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बिहिबार विदाई गरेको छ। प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहनुभएका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको शुभकामना दिँदै विदाई गर्नुभयो। नेपाली टोली तेक्वान्दोका सफल व्यक्तित्व दीपक विष्टको नेतृत्वमा शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ। टोलीमा खेलाड़ीतर्फ पलेसा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। पारा तेक्वान्दो टोलीलाई लोकतान्त्रिकको विदाई शीर्षकमा गोर्खापत्रले खेलकुद पृष्ठमा खबर लेखेको छ। यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्र राजु थापालाई धेरै धेरै धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।